نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. Amazed by الأسماء الحسنى. آج اس میں ہم اللہ تعالیٰ کا خوبصورت نام البائس دیکھیں گے، اور آج سے الحمدللہ ہماری سلائڈز کا ایک نیا تھیم چل رہا ہے. اللہ تعالیٰ برکت دے، ایک ایک کلک کو قبول کرے، اور یہ ہر چیز ہماری لوگوں کو اور ہمیں اللہ کے قریب کرنے کا ذریعہ بنا دے. لئن شکرتم لأزیدنکم، جتنا تم شکر کرو گے اتنا ہی اللہ دے گا. مجھے تو کچھ ایسا ہی لگتا ہے کہ شکر ہی کو بڑھاتے جائیں تو باقی چیزیں بھی بڑھتی جاتی ہیں. تو آئیے دیکھتے ہیں کہ الباعث لفظ میں ہمارے لیے کیا ہے. اردو میں بولتے ہیں کسی چیز کا باعث، سوچیے ذرا اس کا باعث یہ بنا، ہاں؟ اور کیسے جانتے ہیں اس کو اردو میں؟ مابوس، بعثت نبوی. جی الحمدللہ. تو لفظ الباعث با عین سا اس روٹ سے ہے، اور با سا کہتے ہیں کسی چیز کو ابھارنا اور کسی طرف بھیجنا، یعنی ابھارنا اس کو آگے کرنا، اوپر کرنا اور کسی طرف بھیجنا. اور جب ہم اس نام کے اصطلاحی معنی دیکھتے ہیں تو البائس زندہ کر کے قبروں سے اٹھانے والا. ڈر تو نہیں گئے؟ کچھ نہیں ہوگا آپ کو، قبر کی تصویر نہیں دکھائیں گے، مردے نہیں دکھائیں گے. آپ صرف اللہ کی قدرت کا اظہار سوچئے. اگر آج تک نہیں سوچا تو ذرا سا سوچئے، پھر آگے چلتے ہیں. ایک بچے کا دنیا میں بھیجا جانا کتنا بڑا معجزہ. اگر ہم ہر دن رات اپنی آنکھوں سے یہ دیکھ اور کانوں سے یہ سن نہ رہے ہوں تو ہم کبھی نہ مانیں. سچ ہے کہ جھوٹ؟ میں تو نہ مانوں. جس طریقے سے ایک بچے کا وجود شروع ہوتا ہے اور اس دنیا میں آتا ہے، پھر ہماری ہی آنکھوں میں چلتے دیکھتے دیکھتے وہ کیسے معصوم سا بچہ پہلے لیٹتا ہے، پھر بیٹھتا ہے، پھر رینگتا ہے، پھر کھڑا ہوتا ہے، پھر چلتا ہے، پھر بھاگتا ہے، پھر بھاگ ہی جاتا ہے. کتنے انیوژل سین ہے یہ. اٹس اے مسٹری، لیکن ہوتا ہے نا، تو ماننا پڑتا ہے نا. تو اب اسی کو آگے لکھ کے آئیے. پھر وہ انسان کتنے سال ہمارے بیچ میں رہتا ہے، یہ اللہ کا فیصلہ ہوتا ہے. کبھی بڑھاپا کیا 100 سال سے بھی اوپر ہو جاتی ہے اور ابھی تک گھر میں ہے. بظاہر کوئی چیز سمجھ نہیں آتی ان کی زندگی کا کیا مقصد ہے. بعض دفعہ عبادات سے معذور ہو جاتا ہے انسان. بوڑھے لوگ دیکھیے کوما میں چلے جاتے ہیں، کبھی دعائیں بھی نہیں مانگ سکتے. ہم کہتے ہیں چلو بڑوں کی دعائیں ہی لے لو، اور کبھی پیار بھی نہیں کر سکتے، ان کو پتہ ہی نہیں ہوتا ہمارے پاس کون ہے. اور اس وقت جب کہ خاص طور پہ الزائمر کے پیشنٹس ہوں تو اپنے بچوں کو نہیں پہچانتے. ان کو بھائی بہن یاد رہتے ہیں بچپن کے، لیکن بچے نہیں یاد ہوتے، وہ ماضی میں چلے جاتے ہیں. لیکن آپ دیکھتے ہیں کہ وہ دنیا میں ہوتے ہیں. جب اللہ چاہتا ہے پھر ہی ان کو لیتا ہے نا. اب ایک بندہ جس کو دنیا میں لوگوں نے پچھلے 20, 30, 40, 50, 60 سال سے دیکھا تھا، اب اس کی روح چلی گئی. امیجن کیجیے، بلائیں نہیں سنتے، ہلانے کی کوشش کریں نہیں ہلتے، نفس کو چیک کریں نفس خاموش ہے. انکیوبیٹر لگائیے، کوئی بھی کیجیے، اسٹیتھوسکوپ لگائیے، ٹچ کیجیے، دیر از نو موومنٹ، نو موومنٹ. اور ایک ایسا پتھر کا پتھر انسان 2-4 لوگوں کی مدد سے جب آپ اس کی آخری رسومات ادا کر لیتے ہیں، جس میں اس کا غسل ہے، اس کا کفن ہے اور دفن ہے، یہاں تک تو ہمیں دکھتا ہے. 4 لوگوں کے کندھوں پہ سوار کر کے ایک انسان اس کی اگلی آرام گاہ میں پہنچا دیا جاتا ہے، اور اللہ کرے کہ وہ آرام گاہ ہی ہو جس کو قبر کہتے ہیں نا، فاقبرہ سورۃ عبس میں آتا ہے، اور اس کو قبر دی. یہ بھی اللہ تعالیٰ کی بہت بڑی نعمت ہے کہ قبر مل جائے کسی کو، ورنہ نہیں ملتی. اور یہ بڑے لوگ دعا کرتے تھے، اللہ قبر اچھی دینا، قبر کم ضائع بھی اچھا دینا. اور اس کے لیے اللہ کے نبی کہہ گئے جیسے جیو گے ویسے ہی مرو گے، اور جس چیز پہ مرو گے اسی پہ اٹھائے جاؤ گے. سوچیے اب وہ مردہ جس کو آپ بڑی عزت سے دفن کراتے ہیں، کوئی ہر روز اس کی قبر پہ جائے، وہ جا کر پکارے، بلائے، آ جاؤ، دل اداس ہے، بچے رو رہے ہیں، بیوی پریشان ہے، نہیں آتے. हिलते ही नहीं, मनो मट्टी के नीचे दबे हुए, और दबाए गए हैं दबे तो क्या है। लेकिन वो कौन सी हस्ती है जो फिर कब्रों से उनको उठाएगी, उसको अलबाइस कहते हैं, जिंदा करके कब्रों से उठाने वाला। इतना बड़ा मालिक, इतनी बड़ी हस्ती, इतनी उसकी शान है। जैसे बच्चे को माँ के पेट में लम्हा लम्हा ऊपर लेकर जाना, फिर उसके मराहिल चेंज करके दुनिया में लाना, एक अनयूजल मामला है ना। इस तरह अगर अक्ल से देखें तो सोचें जैसा हमारा तो ईमान है ना इस्लाम पे और अल्लाह के नबी की बात पे, हम तो मानते हैं कि मुर्दों को कब्रों से उठाया जाएगा। इज़ समान फतरत वैज़ल कवाकिब इंतसरत वैज़ल बिहार उफज्जिरत व इज़ल कुबूर बोसिरत अलिमत नफ्स मा कद्दमत व अखरत। तो इन्फितार में आता है ना, और जब कब्रें खोल दी जाएंगी। तो ये इतनी ताकत वाला, इतनी कुदरत वाला जो मालिक है ना, उसको अलबाइस कहते हैं। तो आप कह सकते हैं कि अलबाइस वो हस्ती है। इसको दो नामों में डालिएगा, अल्लाह सुबहाना ताला की दो तारीफें इस एक नाम के अंदर हैं। कौन? बाइसुर रसुली इलल उममी बिल अहकामी अविल्लजी यबअसु मन फिल कुबूरी लिल हश्री वन नुशूर। अलबाइस जल्ला जलालुहु वो ज़ात है जो अम्बिया और रसूलों को अहकामात देकर कौमों की तरफ मबऊस करते हैं, और अलबाइस ही हशर के लिए तमाम इंसानों को कब्रों से दोबारा जिंदा करके उठाएंगे। ज़रा इमेजिन कीजिए इस नाम को, कितना बड़ा मामला। आप देखिए ये दो बिल्कुल मुख्तलिफ चीज़ें नहीं लगी हैं आपको? मुर्दों को जिंदा करके उठाया जा रहा है, क्यों? हिसाब किताब और अपने वादे पूरे करने के लिए, जो मेहनतें करके जो उसके नाम पे कट गए चले गए, अब उनको पूरी जजा देने के लिए बहुत सारी तो दुनिया में ही दे देता है, और जो सरकश थे जाबिर थे तागूत थे उनको पकड़ने का वादा। लेकिन ये जो अम्बिया कराम को कौमों की तरफ भेजना था, ये क्या था? याद रखिए अल्लाह की सुन्नत है कि जब लोग इंतहाई अंधेरों में चले जाते हैं, कि जहाँ जिंदा बेटियाँ दरगोर की जाएं, जहाँ नसब महफूज ना रहे, और जहाँ पे इंसान वाकई महसूस करता है कि इस दुनिया में लोग बस अब जानवरों की सतह पे आ गए, तो वहाँ अल्लाह रसूल को भेजता है। बिल्कुल इसी तरह से जैसे कब्र से मुर्दे का निकलना है ना, इसी तरह अम्बिया कराम का दुनिया में मबूस किया जाना, वो अंदर की मुर्दगी को ख़त्म करना है, वो अंधेरे वो सब कुछ। और इसी तरह से एक तीसरा मफहूम भी इसका लीजिएगा, और वो क्या है कि अलबाइस जल्ला जलालुहु वो हस्ती है, वो ज़ात है जो बंदों तक बग़ैर किसी मेहनत के ऐसी जगह से रिस्क पहुंचाती है जहां से इन बंदों को गुमान भी नहीं होता। मिन हैसु ला यहतसिब। अगर आप इसको जहन में रखें तो आपको अलबाइस नाम को जानने में बास की किस्में दिखी, बास से बशरी और एक बास से इलाही। ये सब कैसे, ये क्या और कौन से, इसको देखते हैं। यानी अल्लाह सुबहान ताला किस तरीके से इस मामले को रखता है, इसको हमें देखना है। बास से बशरी क्या होती है? यानी बास से बशरी जिसका फाइल इंसान होता है, मसलन बासल बईर ऊँट को उठाकर चलाना, यानी किसी को किसी काम के लिए भेजना। आप किसी को भी भेज सकते हैं कहीं कि आप उसको कह जाइए ये करिए वो करिए, ये ला दें वो ला दें। इसी तरह बासे इलाही ये कब है? जब इसकी निस्बत अल्लाह ताला की तरफ हो। और इसकी फिर आगे से दो किस्में हैं। कैसे? पहली बात यह है कि चीज़ों को, यानी आप देखिए दुनिया में बहुत सारी चीज़ें हैं ना, मसलन अजनास हैं, फसलें हैं, फिर इसी तरह से आप देखते हैं कि कायनात में मुख्तलिफ चीज़ें हैं, इवन मादनियात का पहाड़ों से निकालना, ज़मीन का सीना फाड़ कर एक दाने का बाहर आ जाना, और इसी तरह से मुख्तलिफ चीज़ों का आना, ये सब कुछ अल्लाह ताला की एक किस्म की बेसत है, अल्लाह ताला इनको उठाता है। और दूसरी किस्म क्या होती है? मुर्दों को ज़िंदा करना जो क़यामत के बाद होगी। यानी दुनिया में अल्लाह सुबहाना ताला का चीज़ों को उठाना, और उन चीज़ों के उठाए जाने के साथ फिर मुख्तलिफ चीज़ें, जिसमें चीज़ों को लेकर अम्बिया कराम को लाना बताना ये सब कुछ, और दूसरा अल्लाह सुबहान तआला मुर्दों को ज़िंदा करेगा। आप देखिए कि अल्लाह सुबहाना तआला के अल बायस होने का अगर ताल्लुक देखे ना, तो जो पहली किस्म है ये सिर्फ अल्लाह तआला के साथ मखसूस है। इस पर इसने कभी किसी दूसरे को कुदरत नहीं बख्शी। और जो दूसरी किस्म है ना, उसके साथ अल्लाह कभी कभी अपने खास बंदों को भी सरफराज फरमा देता है। मसलन हज़रत ईसा अलैहिस्सलाम और उन्हीं जैसे दूसरे अंबिया कराम। अल्लाह सुबहाना ताला अपने कवानीन को पीछे करके भी कभी कभी अनयूजल काम करवा देता है ना। और इसी तरह याद रखिए कि कुरान पाक में यौमुल बास क्यामत के दिन को कहा जाता है। सूरत रूम की आयत 56 में आता है फहाज यौमुल बास, आज का ये दिन क्यामत का दिन है। जब आप अल बायस को कुरान पाक की आयतों की रोशनी में देखते हैं मुख्तलिफ तरीके से, तो आपको इसके मुख्तलिफ एंगल दिखेंगे। इमेजिन कीजिए, हमारे पास तो किसी भी चीज़ को समझने का, परखने का सिर्फ बेहतरीन जरिया और ओनली रिसोर्स अल कुरान व सुन्ना। क्योंकि कुरान सुन्नत का रिसोर्स एक है, तो इसको हम एक कह लें या दो कह लें, हमारा ईमान है कि दोनों अल्लाह की तरफ से। एक में जुबान नबी सल्लल्लाहु अलैहि वसल्लम की इस्तेमाल होती थी, अल्फाज आपके होते थे, लेकिन वमा यंतिकुनिल हवा इन हुवा इल्ला वही यूहा था। और दूसरी में अल्फाज भी अल्लाह तआला के ही थे, यानी कुरान। एक को मतलूब कहते हैं, वही मतलूब, एक को गैर मतलूब, यानी एक वो वही जिसकी तिलावत की जा सके और दूसरी वो जिसकी तिलावत नहीं की जा सकती। कभी कभी एक वही हफी होती थी, एक जली होती थी। इसी तरह इन दोनों के बीच की चीज़ अहादीस कुदसी है। हम इन सब को अपने जहन में रख के अगर सोचे, तो हमें अगर अल्लाह के रसूल की ज़ुबान से ये ना बताया जाए सब कुछ, तो हम तो कभी भी ना माने, कभी भी हमारे सामने ये चीज़ें ना आए। तो अब पहली बात तो ये समझिए कि मुर्दों का जिंदा होना, जो दुनिया से जाता है वो मर के जिंदा होगा, ये बिलीफ अपनी जगह एक बहुत बड़ी नेमत है। जिन लोगों ने इस अकीदे से अपनी जान छुड़ा ली, वो अमल से कोरे हो गए। वो क्यों गलत काम छोड़ें, वो क्यों नेकियां करें, वो क्यों अपने आप को मुश्किलों में डालें? इसलिए कि उसके पास जिम्मेदारियां आती हैं। ये तो इस तरीके से आप अपने आप को देख सकते हैं कि ये चीज़ें अल्लाह ने हम मुसलमानों के अंदर डाल दी। अमल करें ना करें, अच्छे हैं कि बुरे, ये यकीन है कि एक दफ़ा अल्लाह को जवाब देना है, राइट? तो जब अल्लाह के सामने खड़े कर दिए जाएंगे तो पता लग जाएगा। बिल्कुल इसी तरह से याद रखिए कि जब आप लफ्ज़ अल बायस को मुर्दों को ज़िंदा करने वाला कहते हैं ना, तो इससे पहले आपका एक अकीदा होता है, और वो क्या है कि मरने के बाद ज़िंदा किया जाएगा। बहुत सारे लोग तो इस नेमत से भी महरूम हैं, वो कहते हैं नहीं ये नहीं हो सकता। तो देखिए कुरान पाक में इसके लिए क्या बात है। सूरत अल अनाम की आयत 36 है, इन्नमा यस्तजीबुल्लज़ीन यस्माउना वल मौता यबअसुहुमुल्लाहु थुम्मा इलैहि युरजऊन। वही लोग कबूल करते हैं जो सुनते हैं, और मुर्दों को अल्लाह ताला जिंदा करके उठाएगा, फिर सब अल्लाह ही की तरफ लाए जाएंगे। अब आप देखिए कि अल्लाह ताला का नाम नहीं सिफात। हम क्या कर रहे हैं कोर्स में, अल अस्माउ व सिफात। जैसे पीछे बात हुई थी कि कुछ तो बिल्कुल डायरेक्ट बराह रास्त नाम मिलते हैं ना, कुछ नहीं मिलते। और ये जो आपको पढ़ाए जा रहे हैं ना, ये किसी न किसी सनद से आपको मिल जाते हैं, कुरान के अल्फाज में, कुछ अहादीस में। और इस पे जैसे कि मैंने शुरू के 4 इंट्रोडक्टरी सेशंस में आपको कुछ डिटेल्स भी दी थी, इसी तरह अगर आप चाहेंगे तो एंड पे आपको वो सारी चेन्स भी बता दूंगी कि किस हदीस से कौन सा नाम मिलता है, किस आयत से कौन सा मिलता है। इसलिए हर नाम के साथ आपको बताया जा रहा है, और इसमें हो सकते हैं कुछ नाम आपको उस मारूफ तारीफ और वो जो एक ट्यून के साथ हम पढ़ते हैं ना, अस्माउल हुस्ना, अल्लाहुर्रहमानुर्रहीम, अल-मलिकुल कुद्दूसुस्सलाम, उसमें ना मिले, और कुछ उससे मुख्तलिफ मिले जो उसमें नहीं थे। तो घबराए नहीं, किसी लिस्ट में, किसी बुक में आपको एक नहीं मिलता, दूसरा मिलता है, कोई एक एक बात करता नहीं करता। तो डोंट वरी, कुछ चीज़ें डायरेक्ट होती हैं, कुछ इनडायरेक्ट होती हैं। अब इस आयत में देखिए, अल्लज़ीना यस्मऊना वल मौता यब असहुमुल्लाह, सिर्फ लफ्ज़ यब असहुमुल्लाह को सामने रखें, जिंदा खड़ा करेगा या उठा खड़ा करेगा उनको अल्लाह। तो जब अल्लाह यब असहुम में आ गया तो उसकी सिफत है ना, तो ये नामों की उस कैटेगरी में आप डाल सकते हैं कि जिसमें अल्लाह ताला की सिफात का तस्कर है, उस काम का जिक्र है, और उससे वो नाम एक्सट्रैक्ट होता है। बात समझ गए होंगे इंशाल्लाह। दूसरी आयत लीजिए, सूरत हज की आयत नंबर 7 है, आतियतुन, कौन सी, वन सात आतियतुल्ला रोई बफीखा वन अल्लाह यबसुमन फिल कुबूर। اور یہ کہ قیامت قطن آنے والی ہے جس میں کوئی شک و شبہ نہیں، اور یقیناً اللہ تعالیٰ قبروں والوں کو دوبارہ زندہ فرمائے گا۔ اللہ کا یہ کام، میں اس کو پڑھتے سوچتے ہوئے اپنے اندر ایک شیورنگ محسوس کر رہی ہوں۔ ذرا سے شعور سے بولوں گی، آپ بھی ذرا دھیان سے سنیے گا، غلط نہ سن لیں۔ دو چیزیں دیکھیں نا، ابھی تک انبیاء کرام کو مبعوث کرنا، تو وہ سلسلہ تو موقوف ہو گیا نا، اللہ کے نبی صلی اللہ علیہ وسلم آخری نبی تھے۔ حضرت عیسیٰ علیہ السلام قرب قیامت آئیں گے تو وہ نبی کے طور پہ تو نہیں آئیں گے نا، وہ تو اللہ کے نبی کے ایک امتی کے طور پہ آئیں گے۔ تو گویا کہ اللہ تعالیٰ کا یہ کام پورا ہو گیا ہے البائس کا، اور اگلا جو قبروں سے اٹھایا جانا ہے وہ بھی شروع نہیں ہوا، کیونکہ ہمارا ایمان ہے کہ قبروں سے کوئی اٹھے گا تو وہ قیامت کے بعد اٹھے گا۔ ورنہ آپ دیکھیے کہ لوگ قبروں کے ساتھ کیا کیا باتیں چھیڑتے کرتے، اگر واقعی دنیا میں یہ کام شروع ہو جائے تو ہم بھاگ جائیں، اور دوسری یہ بات ہے کہ ہم برداشت کہاں کریں۔ لیکن میں اپنے تصور سے سوچتی ہوں، کوئی فوت شدہ قبر سے نکلا ہے، مکہ والے اللہ کے نبی سے جو مطالبے کرتے تھے نا، اس میں یہ بھی بڑا تھا، اچھا پھر اگر آپ سچے ہیں اور آپ کا رب یہ کرے گا اور قیامت آئے گی، زندہ کیے جائیں گے لوگ، تو آپ ایسا کیجیے ذرا ہمارے وہ ابا کو تو اٹھا دیں، دادا کو تو اٹھا دیں۔ اور آپ کو تو یہ مطالبہ دجال سے لوگ کریں گے، آخری دور کے فتنوں میں ایک بہت بڑا فتنہ ہوگا۔ تو اللہ نے 8ویں پارے کے شروع میں کیا کہا، بولو کلمہم الموتا، اے نبی ان کو ان کے حال پہ چھوڑ دیجئے، آپ ان کی ہدایت کی زیادہ تڑپ نہ رکھیں، ان کے ساتھ تو مردے بھی بات کر لیں تو بھی نہیں مانیں گے یہ۔ لیکن اللہ نے اپنا یہ کام آگے کے لیے رکھا ہوا ہے، ورنہ سات آتیت لا ریب فی، پہلی بات تو یہ کہ اس کو مانو کہ قیامت آنی ہے، اور جب آئے گی پھر ون اللہ یا بس من فی القبور۔ چھوٹے چھوٹے بچوں کے ذہنوں میں ایک سوال آتا ہے، اچھا کوئی فوت ہوا وہ زندہ ہو سکتا ہے؟ اور ہم جب خود بھی اس بے شعوری کی ایج میں تھے تو سوچتے تھے، کوئی اپنا قریبی فوت ہوا ہو کبھی اس دور میں تو آپ سوچیے، نہیں نہیں یہ اٹھ جائیں گے، نہیں مردہ زندہ ہو جائے گا، نہیں وہ ہل رہا ہے، کبھی پنکھے سے ہوا چلے اور مردے کے بال ہلے تو ہم کہتے ہیں کہ نہیں نہیں مردہ زندہ ہو جائے گا۔ تو یاد رکھیے، دنیا میں یہ کام زندگی میں نہیں ہوگا، یہ لوگ جو مرضی باتیں کرتے رہے اور عجیب و غریب کہاوتیں اور حکایتیں اور بزرگوں کے نام پہ باتیں، ان کی قبر پہ کھڑے ہو کر کسی نے یہ کہا اور وہ کہا اور ایک دم قبر پھٹی اور اس میں سے ہاتھ نکلا، اعوذ باللہ پڑھیے۔ اللہ نے یہ کام البائس ہونے والا، اپنے اس کام کو اللہ تعالیٰ نے آخرت پہ رکھ دیا، اس لیے اس پہ زیادہ سوچنا بات کرنا یہ مناسب نہیں۔ فکر کریے یہ کہ جب ہم وہاں کھڑے کیے جائیں گے ہوگا کیا، اور یہ اپنی جگہ ایک عجیب و غریب چیز ہے۔ مجھے تو اس میں اللہ کی قدرت کا ایک ٹھاٹھے مارتا ہوا سمندر دکھ رہا ہے، تو قیامت سے پہلے یہ نہیں ہوگا۔ پھر اسی طرح البائس عارضی موت کے بعد زندہ کرنے والا، اور وہ کون سی ہوتی ہے سوچئے، سورت بقرہ 56، ثم بعثناکم من بعد موتکم لعلکم تشکرون۔ لیکن پھر اس لیے کہ تم شکر گزاری کرو، اس موت کے بعد بھی ہم نے تمہیں زندہ کر دیا۔ بنی اسرائیل کے ان 70 سرداروں کی طرف اشارہ ہے جو حضرت موسیٰ علیہ السلام کے ساتھ کوہ طور پہ بھیجے گئے تھے، اور وہاں اپنی حد سے بڑا ہوا مطالبہ کیا اور اللہ نے ان کو ایک دم مار دیا۔ یاد ہوگا واقعہ آپ کو، تو موسیٰ علیہ السلام نے کہا اللہ تعالیٰ آپ نے یہ کیا کیا، یہ تو قوم ویسے ہی بڑا شک کرتی ہے اور اپنے نبیوں کے ساتھ تو ان کا تعلق ہی بڑا عجیب ہے، تو یہ تو مجھے بہت ستائیں گے کہ شاید میں نہیں جا کر ان سب کو مار دیا، تو آپ تو ان کو زندہ کیجیے۔ تو یہ نبوت کا معجزہ تھا، جب تک انبیاء کرام تھے نا اللہ مردوں کو بھی زندہ کر سکتا اور کیا، جیسے یہی مثال ہے۔ اسی طرح حضرت ابراہیم علیہ السلام کے ناطے سے ایک واقعہ آپ سورہ بقرہ میں 3رے پارے کے شروع میں پڑھتے ہیں، پرندوں کو زندہ کیا، دکھاتا تھا اللہ تعالیٰ کہ یہ کیسے کر سکتے ہیں۔ پھر ذرا عزیر علیہ السلام کے بارے میں آپ قرآن میں پڑھتے ہیں، الذی مر علی قریۃ وہی خاویۃ علی عروشہا۔ تو بالکل اسی چیز کو سامنے رکھیے کہ اسلام کے بنیادی عقائد میں یہ ہے کہ مردوں کو دوبارہ زندہ فرمایا جائے گا، لیکن کب؟ مرنے کے بعد دوبارہ، جب قیامت آ چکی ہوگی۔ ہر زی روح مرنے کے بعد زندہ کیا جائے گا۔ اس میں زی روح کا لفظ غور کیجیے، انسان، جانور، پرندے، چرندے، ہاں حساب کتاب انسانوں اور جنوں کا ہے۔ پھر اسی طرح سے آگے دیکھیے کہ البائس کو اگر ہم دوسرے اینگل میں دیکھیے، انبیاء کرام کو مبعوث کرنے والا، اس کی دلیل سورت یونس آیت 74، ثم بعثنا من بعده رسلا الى قومهم فجاؤوهم بالبینات اس کے بعد ہم نے مختلف رسول ان کی قوموں کی طرف بھیجے اور وہ ان کے پاس کھلی نشانیاں لے کر آ گئے۔ تو انبیاء کرام کو بھیجنے کی اتنی بڑی دلیل آپ کو سورہ یونس 74 میں دکھ رہی ہے۔ اسی طرح سورت نحل 36 میں آتا ہے، وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولٍ، اور یقیناً ہم نے ہر امت میں ایک رسول بھیجا ہے۔ یعنی اللہ سبحانہ تعالیٰ مردہ قوموں کو زندہ کرتا ہے انبیاء کی طرح۔ لکھیے ذرا ایک جملہ، بڑی پیاری سی ایک انالوجی سمجھیے۔ آپ دیکھیے مردے میں روح ڈلتی ہے تو وہ زندہ ہو جاتا ہے نا، مردہ قوم میں رسول آتا ہے تو وہ زندہ ہو جاتی ہے۔ یعنی رسولوں کی حیثیت اپنی قوم میں روح کی ہوتی ہے، اور جب روح نکل گئی یعنی نبی کو ہجرت کا حکم دیا اور نبی وہ جگہ چھوڑ گیا، تو عموماً ان جگہوں پہ اللہ تعالیٰ کے عذاب آ جاتے تھے۔ تو انبیاء کرام کے پیغام کو زندہ رکھنا، اپنی روح کو زندہ کرنا ہے۔ آج ہم امت مسلمہ کے لوگ، نبی صلی اللہ علیہ وسلم کے جانشین، ہمیں بھی اس روح کو زندہ رکھنے کی کوشش کرنی ہے۔ سوال لکھیے، کیوں انبیاء کرام کو پیدا کیا جاتا ہے؟ اس کی دلیل لے لیجیے 213 البقرہ، کانن ناس امتن واحدتن فبعث اللہ النبیین مبشرین ومنذرین۔ دراصل لوگ ایک ہی گروہ تھے، اللہ تعالیٰ نے انبیاء کرام کو خوشخبریاں دینے اور ڈرانے والا بنا کر بھیجا۔ کیا پتہ چلا کہ اللہ سبحانہ تعالیٰ کا یہ انداز کہ انبیاء کرام کو بھیجنا، یہ حکمتوں سے خالی نہیں ہوتا۔ اللہ تعالیٰ انبیاء کرام کو اس لیے بھیجتا ہے کہ وہ لوگ جو مستی میں آ گئے، جو حقیقت میں اللہ تعالیٰ کے دیے ہوئے اس سارے معاملات کو جو اس نے دنیا میں دیے ہیں اس سے کوئی فائدہ نہیں اٹھاتے، تو پھر اللہ سبحانہ تعالیٰ نبی کو بھیجتا ہے کہ اچھے کام کرنے والوں کو خوشخبریاں دیں اور برے کام کرنے والوں کو ڈرائیں۔ اگر نبی صلی اللہ علیہ وسلم کی زبان سے آپ نے میں نے جنت کی خوشخبریاں اور جہنم کی خوشخبریاں نہ سنی ہوتی احادیث کی صورت میں یا قرآن پاک کی آیات کی صورت میں، تو ہمارے لیے آگے ایک اندھیرا تھا۔ اکثر میں سوچتی ہوں کہ غیر مسلم، جن کا خاص طور پہ پھر ایمان بھی نہیں ہے کہ قیامت آنی ہے، ان کو اپنے کسی مرنے والے پہ کیسے صبر آتا ہوگا؟ نہیں آ سکتا نا، بہت مشکل ہے، اس لیے کہ دیکھنا ہی نہیں کبھی۔ ہمارا تو ایمان ہے نا کہ چلو ایک دن تو دیکھیں گے نا، یہ جدائی تو وقتی ہے جو دنیا میں ملتی ہے، تو پھر صبر کیا جاتا ہے۔ تو یہ جو مبشرین اور منذرین ہے نا، یہ بنیادی مقصد تھا انبیاء کرام کی نبوت کا، اور خاص طور میں پھر انبیاء کرام میں سے پیارے نبی محمد و رسول اللہ صلی اللہ علیہ وسلم، ان کی بعثت یہ مومنین پر ایک بہت بڑا احسان ہے۔ اللہ نے انسانوں پر بہت نعمتیں کی، لیکن کسی احسان کو جتلایا نہیں سوائے ایک نعمت کے، اور وہ کیا ہے؟ آل عمران 164، لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسہم۔ بے شک مسلمانوں پر اللہ تعالیٰ کا بڑا احسان ہے کہ انہی میں سے ایک رسول ان میں بھیجا۔ لقد من اللہ، اردو میں کہتے ہیں نا من، 40 کلو کا ہوتا ہے بوجھ، تو من احسان ہوتا ہے۔ اللہ تعالیٰ کا یہ احسان ہے کہ اس نے نبی بھیجا۔ دیکھیے اللہ کے نبی کو اگر آپ اور میں ایک نعمت سمجھیں، تو ہم کبھی بھی آپ کی ایک سنت بھی نہ چھوڑیں۔ اور لوگ صحابہ کرام جن کو آپ کہتے ہیں، وہ نبی صلی اللہ علیہ وسلم کی سنت سمجھ کے کسی کام کو کرتے تھے، اور ہم سنت سمجھ کے چھوڑ دیتے ہیں کہ چھوڑو، کون سا فرض ہے، سنت ہی تو ہے۔ اللہ تعالیٰ ہماری اصلاح فرما دے۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم کا آنا امت کے لیے جہاں ایک نعمت تھا، جہاں اللہ نے امت کو اس نعمت سے فیض یاب کیا، تو وہاں یاد رکھیے کہ یہ ایک امتحان بھی تھا۔ اللہ کے نبیوں کو دنیا میں بھیج کر اللہ تعالیٰ یہ دکھانا چاہتا ہے لوگوں کو کہ دنیا میں میری مرضی سے چلا جا سکتا ہے، میں جو کہوں وہ کیا جا سکتا ہے۔ یہ نہ سوچو کہ اللہ کی بات ہی مشکل ہے۔ یقین کیجئے کہ آج کل ہم سورۃ الاعراف کی وہ آیات پڑھ رہے ہیں کہ ایک ایک آیت دو دو دن میں ہو رہی ہے، اور میں نے کبھی نہیں سوچا تھا کہ اس میں اتنی باتیں ہوں گی، لیکن ہیں۔ کیا کروں پھر، چھوڑ دیں؟ نہیں چھوڑنی، اس لیے کہ حق ادا کرنے کی کوشش کرنی ہے۔ اور ایک ایک آیت پڑھ کے لگتا ہے کہ اللہ کے نبی نے کتنی محنت کی، کیسے لوگ جو آپ کے سامنے کھڑے تھے، کفر کے سردار اور تکبر کے بھرے ہوئے اور رونت بھرے سینے تھے ان کے، لیکن اللہ نے نبی کو پوری استقامت سے کھڑا رکھا۔ تو اللہ کے نبی جو ہوتے ہیں نا، یہ اپنی ذات کے لیے نہیں ہوتے، ان کی زندگیوں کا مقصد ہوتا ہے۔ لوگ جو مرضی کے، یہ اپنے کام پہ مشین کی طرح لگے ہوتے ہیں، ارادے سے کرتے ہیں، اسی لیے تو اجر ہے۔ तो याद रखिए कि अंबिया कराम की बेसत से पहले कभी अजाब नहीं दिया गया, ये अल्लाह की एक सुन्नत है। और ये हमें कहाँ से पता चलता है? सूरत कसस आयत 59 है, वमा काना रब्बुका मुहलिकल कुरा हत्ता यबअथ फी उम्मिहा रसूलन यतलू अलैहिम आयातिना। तेरा रब किसी एक बस्ती को भी इस वक्त तक हलाक नहीं करता जब तक कि इनकी किसी बड़ी बस्ती में अपना कोई पैगंबर ना भेज दे जो इन्हें हमारी आयतें पढ़कर सुना दे। तो क्या पता चला? रसूल मिनल्लाह यतलू सुहुफ मुतहरा। कहाँ आती है आयत? सूरत बैजीना में। आप कहते हैं सूरत बैजीना इतनी यूनिक सूरह है ना, अल्लाह के नबी को बैजीना कहा गया। आप एक हक और बातिल की कसवटी बनकर भेजे जाते हैं। अम्बिया कराम के आने से पहले बहुत सारे लोग अच्छे बुरे काम कर रहे होते हैं। बस अबू बकर सिद्दीक रजी अल्लाह अन्हो अल्लाह के नबी की आमद से पहले भी बड़े अच्छे शख्स मारूफ थे, करीम थे, आप बहुत जनरस थे, लोग आपकी इज्जत करते थे। इसी तरह वलीद बिन मुगीरा भी एक बहुत फयाज और जनरस शख्स था। लेकिन नबी के आने ने बैजिना बना दिया कि अबू बकर सच्चे खरे थे और वो सिद्दीकियत के मुकाम पे फायस हो गए, और वलीद बिन मुगीरा ने इस्लाम दुश्मनी की और अपना मुकाम क्या बना लिया। तो जब तक रसूल नहीं आता ना, पता नहीं चलता सच्चा कौन है झूठा कौन है। आज भी बड़े लोग दावे करते हैं, मौका दीजिए कोई काम करना है, काम शुरू कराएं, आए काम करते हैं, और जब मौका आता है तो वो होता ही नहीं है। तो याद रखिए, कल रसूल का आना, रसूल का किसी बस्ती में भेजा जाना एक बेजीना और एक दलील और क्राइटेरियन होता था। आज अल्लाह की किताब का वहाँ भेजा जाना, वहाँ अल्लाह के दीन का पहुँच जाना, और फिर जो मेहनत करनी है और जो मुजाहदे करने और जो जान मारनी है, इसमें बहुत सारे लोग छट जाते हैं। अल्लाह हमें कभी छटे हुए लोगों में ना करें। ज़िंदगी के आखिरी दम तक हम इस मिशन में लगे ही रहें। तो नबियों के आने के बाद फिर छांटी होती है, छटाई होती है, और फिर अगर बिलफर्ज जैसे मक्का वालों के साथ हुआ कोई ना माने तो अल्लाह फिर उनमें से अच्छे लोगों को निकाल लेता है, पिछले बाकियों को ट्रैश कर दिया जाता है, जो अक्सर दुनिया में हम लोग भी अपनी बेकार चीज़ों के साथ करते हैं। और जहन्नुम क्या है? एक बेग ट्रैश कैन। डंप कर दिया जाएगा उन लोगों को जिन्होंने ना अल्लाह को पहचाना, ना रसूल को पहचाना, और ना जिन्होंने ज़िंदगी के मकसद को समझा।